धन्यवाद भाई नेभिल। शुभ प्रभात मित्रहरू, आज यहाँ पवित्र स्थानमा हुन पाउँदा असल महसुस गर्दैछु र मैले सोचेको थिएँ यदि मसँग बिहानमा बोल्नका लागि भाई नेभिल हुनुहुन्छ भने म रातिमा बोल्ने कोसिस गर्नेछु र त्यसपछि आज बिहान मैले फर्केर त्यो आइतबारको विद्यालयको पाठलाई हेर्दै थिएँ र कति यदि प्रभुको इच्छा भए हामी यस आइतबारको विद्यालयको पाठ हेर्ने कोसिस गर्नेछौ। अब म यहाँ आएदेखि आजको दिनसम्म 2 हप्ता भइसकेको छ। तपाईँ बुझ्नुहुन्छ कि कार्यक्षेत्रमा म एकदमै त्रसित भएको थिएँ, म वास्तवमै थकित भएको थिएँ र गाह्रो गरेर पनि पर जान सक्दिन थिएँ र मात्रै थोरै बेरको विश्रामको लागि म आउनु पर्यो र मैले वोल्फ क्रिक ड्याम तल केन्टकीमा करिब 3 दिन लिएको थिएँ जहाँ म जन्मेको थिएँ। मैले सोचेको थिएँ ओ म कति अद्भुत महसुस गर्दैछु, अहिले म आराम छु र म घर फर्किए र प्रथम सानो कुरा जुन मेरो सामने आयो त्यो कुनै प्रकारको सरकारी मामिला जुन आयकरको विषयमा थियो र म फेरि पूरै पहिलेकै अवस्थामा पुगे। त्यसैले मैले यो थाहा पाए कि मैले विश्राम पाउन 1 हप्ता भन्दा बढी वा 2 हप्ता लाग्नेछ र अब मेरो सेवकाईले परिवर्तन लिन तयारी गर्दैछ र मसँग कुनै सभाको तालिका छैन र त्यही नै कारण हो कि म मात्र एकातिर आए र सोचे र अबको आउँदो केही हप्ताहरूमा म मात्रै विश्राम लिनेछु, पूरा विश्राम र प्रभुमा पर्खिरहन्छु। र तपाईँहरू धेरैजना जनहरू यहाँ जो पुरानो समयकाहरू हुनुहुन्छ, जो हामीसँगै लामो समयदेखि हुनुहुन्छ, जसले प्रभुले हामीलाई के भन्नुभएको छ सो सम्झनुहुन्छ, उहाँले सधैँ गरेर देखाउनु भएको छ जे उहाँले गर्छु भने उहाँले भन्नुभएको थियो। याद गर्नुहोस् जब पहिलो शुरूआतमा यो मण्डलीमा यहाँ जुन बिहानीमा हामीले पवित्र स्थानको जको पत्थर राखेका थियौँ, कसरी उहाँले यो लेखिएको थियो र पत्थरमा राखिएको मेरो बाइबलको पहिलो पानामा लेखिएको थियो, त्यो बिहानमा त्यस महान दर्शनले यो भनेको थियो यो तेरो पवित्र स्थान होइन। मैले भने कहाँ छ त त्यो प्रभु, र उहाँले मलाई त्यो आकाश मुनिको ठाउँमा राख्नुभयो र आवाज आयो र मैले हेरे र त्यहाँ 3 वटा क्रुस देखे जुन रुख जस्तो थियो र त्यसको फल जस्तो थियो र अरू त्यस्तै थियो। तपाईँलाई थाहा छ दर्शन के थियो भनेर, त्यो धेरै वर्ष पहिले देखि लेखिएको छ। कुनै दिन त्यो पुरानो पुस्तक त्यहाँ उठाए, ती मध्ये केही कुराहरू पढ्दै थिए जुन प्रभुले भन्नुभएको थियो, पूर्व ज्ञानबाट भन्नुभएको थियो, त्यो पुरा भइसकेको छ। यी सबै थोकको बारेमा र कसरी युद्ध हुन आइपुग्छ र ती सबै कुराले प्रभावित गर्छ। ती महान भविष्यवाणी मध्येमा मात्र 2 कुरा हुन आउन बाँकी छ, त्यो हो कि अन्डा आकारको देखिने कारहरू जुन सड़कमा रिमोटको नियन्त्रणबाट चल्नेछ, जहाँ तपाईँले चलाउनु पर्दैन, त्यो आफैले आफैलाई नियन्त्रणमा राख्छ। र त्यसपछि त्यहाँ एउटा महान स्त्री उठ्नेछ, किनकि अमेरिका एउटा स्त्रीको देश हो र त्यसले एउटा महान स्त्री उठ्नेछ र यस देशको राष्ट्रपति या त्यस्तै केही बन्नेछ र त्यहाँ पूरा विनाश आउनेछ, पुरै देश नष्ट हुनेछ। र त्यो मेरो भविष्यवाणी अब यो प्रभुले भन्नुभएको होइन, त्यो अर्को स्त्रीको विषयमा प्रभुले भन्नुभएको, तर मेरो अड्कल यो छ 1933 कि संसारको पूरा विनाश 77 भन्दा अगाडि नै हुनेछ। त्यसपछि मलाई लाग्दैन कि ती समयमा तिनीहरूसँग ती कुराहरू थिए जसले विनाश गर्न सक्दछ जस्तो अहिले समयमा छ, तर मैले देश पूर्ण विनाशमा गएको देखेको थिएँ, मात्र रुखा ठुटाहरू र त्यस्तै कुराहरू मात्र बाँकी थियो। त्यसैले त्यो पूरा हुनलाई नजिकिँदैछ र यदि यी सबै कुरा उहाँले भन्नुभएको अनुसार नै हुन आएको छ भने त्यो पनि हुन आउनेछ र जस्तो उहाँले धर्मशास्त्रमा भन्नुभएको छ यहाँ जे उहाँले भन्नुभएको छ सो हुनेछ। यदि ख्रिस्ट पहिलो पटक आउनुभयो भने दोस्रो पटक पनि आउनुहुनेछ र सबै कुरा उहाँले भन्नुभएको पूरा हुन आउनेछ। र यो विधिवत रूपमा देख्दै गर्दा र यो जानेर कि हामी एउटा देशको रूपमा हाम्रो संख्या लगभग बोलाइने अवस्थामै छ, यो जान्दा जान्दै कि मण्डलीले आफ्नो ऱ्याप्चर पूरा गर्ने अवस्थामा छ, यस्तो दिनमा र समयमा हामी बाँचिरहेका छौं भनी जान्दा कुनै पनि सेवक या कुनै जनको हृदय यसले हलाउँछ। यस पृथ्वीमा कुनै मानिसको लागि जिउनु यो नै सबैभन्दा महान समय हो, यही अहिले समय जुन मण्डलीको लागि हो। त्यसैले मेरो निम्ति म तपाईँहरूको प्रार्थनाको चाहना गर्दछु। र त्यसपछि मैले मण्डली देखे र मैले देखे तिनीहरूको पुनः चुनाव र सबै कुरा हुँदै थियो त्यस मण्डलीमा कुनै तरिकाको समितिको लागि र अरू त्यस्तै कुराको लागि र मण्डलीमा एउटा सानो समिति चाहिन्छ, एउटा चलाउने समिति, र तपाईँहरू सधैँ म प्रति दयालु रहनु भएको छ र मलाई आशिष दिनुभएको छ, र म यहाँ हुनुमा तपाईँहरूले एउटा आशिषको रूपमा हेर्नुभएको छ, र म निश्चित छु कि तपाईँहरूसँग रहन पाउँदा मेरो निम्ति आशिष भएको छ, र मैले भनेका कुराहरू तपाईँहरूले सधैँ सत्य भनी स्वीकार्नु भएको छ, जसै मैले त्यसलाई परमेश्वरबाट देख्दछु र म त्यसलाई सम्मान गर्छु। त्यसपछि मैले सुरु गरे र तब मैले पत्ता लगाउनु पर्ने भयो र हाम्रो मण्डलीलाई सिधा उठाउनु पर्ने भयो, समितिमा ल्याउनु पर्ने भयो र त्यसपछि चुनाव र अरू सबै गर्नु पर्ने भयो, र त्यसपछि मैले विचार गरे, त्यसपछि म कार्यक्षेत्रमा फेरि फर्केर जानुभन्दा अगाडि त्यहाँ गएर थोरै आराम गरे। त्यो तपाईँहरूको आपसमा नै राख्नुहोस्, अब त्यो बाहिरको व्यक्तिको लागि होइन, त्यो यो मण्डलीको लागि हो। हामी एउटा बैठक गर्न चाहन्छौ ताकि सबै कुराहरू र सबै गल्ती र सबै ती कुराहरू जुन मनमा लिएको छ र हुन सक्छ एक अर्कामा कुनै साना चित्त दुखाएको कुराहरू होलान्, ती सबैजनालाई लिनेछु र ठिक आम्ने सामने ल्याउनेछु। त्यसैले यदि तपाईँले यसलाई सामना गर्न चाहनुहुन्न भने तपाईँले यसलाई छोडेर जाँदा नै असल हुनेछ, किनकि तपाईँ हरेक ती साना कुरा लिएर आम्ने सामने आउनुहुनेछ जस्तो हामीले यस मण्डलीमा पहिले गर्ने गर्थ्यौं, र सबै कुराहरू सुल्झाएको होस् किनभने हामी ती दाजुभाइ दिदी बहिनीहरू हौ जसले भक्ति तोडेका छौं, त्यो ख्रिस्टको शरीर जसले आशिषको मेचमा तोडेका छौं, र अरू कोहीले नभएर यो दुष्टले ती गलतका कुराहरू र चित्त दुखाउने कुराहरू या रोदन या त्यस्ता कुनै पनि कुराहरू गर्दछ, र म हाम्रो भाइ नेभिललाई लिनेछु र ठाउँ ठाउँमा जानेछौ र तबसम्म व्यक्ति व्यक्तिलाई सँगै ल्याउनेछौ जबसम्म यो फेरि पनि त्यो पुरानो मण्डली बन्दैन, परमेश्वरको राज्यको लागि जानको निम्ति जबसम्म फेरि स्थापना हुँदैन। अब यो कारणले मैले यो भनेको हुँ किनभने यो हाम्रो आफ्नै सानो समुदायमा बिहान भएको हो, र अब म केही आराम लिन जाँदैछु र जति सक्दो चाँडो फर्किनेछु, र त्यसपछि म अपेक्षा गर्छु कि म फेरि कार्यक्षेत्रमा फर्कनेछु, र अब यो समयमा प्रभुको इच्छा भए हामीले थोरै जम्मा गरेको भेटीदान र त्यस्तै मेरो लागि त्यस विदेशी उद्देश्यको कार्यक्रमको लिन चाहन्छु, र केही तम्बु र कुनै नयाँ उपकरण ल्याउन सकौं र मैदानमा शुरू गर्न सकौं, मण्डलीदेखि मण्डलीमा जानलाई होइन तर हाम्रो आफ्नै सभाहरूमा जानको निम्ति। अब ती भाइहरूलाई अनदेखा नगरी जसले मलाई आमन्त्रित गर्नुभयो, जुन राम्रो हो, तर ती सबैभन्दा मुख्य तपाईँले यो पाउनुहुन्छ कि यी सभाहरूमा तिनीहरूले तपाईँ त्यहाँ हुनुहुन्छ भन्छन् र त्यसपछि सबै तपाईँका मित्र हुनु आउँछन् र त्यहाँ पैसाको लागि सबै ठूलो ढोल पिटाई मात्र हुन्छ, मात्र ती मानिसहरूलाई तल नालीमा ल्याइदिन्छन्। मैले मात्र त्यो पाउन थालेको छु, बुझ्नुभयो, त्यसैले त्यो ठिक होइन। हामी यस्तो ठाउँ भएको चाहन्छौ जहाँ हामीले तिनीहरूलाई ल्याउन सकेको होस्, तपाईँले आफ्नो पैसा ल्याउनु पर्दैन, मात्र आफै आफ्नै तरिकामा आउनुहोस् र प्रभुलाई सेवा गर्नुहोस्, बुझ्नुभयो, र त्यसैले अब र मेरो सेवकाईले अहिले परिवर्तन फेरेको छ। तपाईँलाई थाहा छ जब मैले कुनै एक व्यक्तिको हात पक्रने गर्थे र त्यहाँ उभिने गर्थे र परमेश्वरले मलाई तिनीहरूको समस्या के थियो भनी भनिदिनुहुन्थ्यो भन्नुहुन्थ्यो, तब त्यो पूरा हुन आउँदथ्यो। तपाईँलाई थाहा छ मानिसको हृदयको गुप्तका कुराहरू, तपाईँहरू सबैलाई थाहा छ, ती ठिक जस्तो भनिएको थियो त्यो सिद्ध रूपमा पूरा हुन आएको छ। अब यो अर्को कदम थियो जुन भविष्यवाणी र अगमबाडी गरिएको थियो, जुन यसबाट कुनै पनि कुराबाट पर हुने छैन, तपाईँले बुझ्नुभयो, र यो ठिक अहिले बदलावमा छ, र त्यही नै कारणले शैतानले मसँग मेरो आयकरमा लडाई गर्छ, मलाई यो भन्ने कोसिस गर्छ कि म सरकारको लागि प्रत्येक पैसाको ऋणी छु जुन मैले सेवक भएर 27 वर्ष अगाडि प्रवेश गरेदेखि लिएको छु। त्यो त्यस्तो होइन किनकि यो यस मण्डलीबाट पारित भएर आउँछ। म यस मण्डलीको कोषाध्यक्ष हुँ, यो ठिक हो, यो यस अभिलेखमा छ। त्यसैले त्यसपछि यदि म यस मण्डलीको कोषाध्यक्ष हुँ भने त्यहाँ संसारमा केही बाँकी छैन, सरकारको योसँग केही सरोकार छैन, तिनीहरूले मण्डलीमाथि प्रश्न ठडाएका छैनन्, तिनीहरूले म यस मण्डलीको कोषाध्यक्ष भएकोले मलाई प्रश्न गरेका हुन्, र कोषाध्यक्षहरूले एउटा कागजमा हस्ताक्षर गरेका छन् जुन त्यहाँ ब्याङ्कमा छ कि ती सबै मेरा कोष मेरो आफ्नै संस्थान बनाउनु भन्दा मैले मेरो मण्डलीबाट नै यसलाई पारित गरे, किनकि यो आफैमा आपसे आप एउटा संस्था हो, र यसो गर्नाले मलाई मण्डलीबाट टाढा र छोडेर जानलाई र मेरो तर्फबाट बाहिर जान र यहाँ केही नहुनबाट बचाउन मदत गर्छ। मैले मानिसहरूमा म मण्डली फर्केर आउँछु भने वाचा गरेपछि समय समयमा फर्किन पाउँछु जसले तिनीहरूलाई मदत पुर्याउँदछ। त्यसै कारणले मैले त्यस्तो रूपमा राखे किनभने मैले तपाईँहरू सबैलाई यही प्रतिज्ञा बनाएको थिएँ। त्यही कारणले व्यक्तिगत रूपमा हुनुको सट्टामा म त्यसै तरिकामा नै रहिरहे। तब यदि तपाईँले त्यसो गर्नुभयो भने यसले संगठनमा फालिदिन्छ र म दृढता साथ संगठनको विरूद्धमा छु। त्यसैले म यसलाई जस्तो छ त्यस्तै रूपमा छोडिदिन्छु परमेश्वरको हातमा ताकि हामी परमेश्वरको राज्यमा अघि बढिरहन सकौं। अब यो बिहानमा हामी आशिषित पुरानो वचनलाई अध्ययन गर्न चाहन्छु र विश्वास गर्न चाहन्छु। म यो पनि भन्न चाहन्छु, म भाइ एगान र धेरैलाई हेर्छु, केही कोषाध्यक्षहरू यहाँ बसिरहनु भएको छ। गत रातको हाम्रो कोषाध्यक्षको बैठकपछि यो सत्य हो, म मण्डलीको अगाडि सार्वजनिक रूपमै भन्छु कि तपाईहरू प्रत्येक सबै तोकिएको कोषाध्यक्षहरू हुनुहुन्न, तपाईँहरू चुनिएको कोषाध्यक्षहरू हुनुहुन्छ र तपाईँको नाउँ पुस्तकहरूमा छ, त्यो ठिक छ। र अब तिनीहरूले केही अरू डिकनहरू र अरू थोकमा चुनावहरू गर्नेछन् र भाइ नेबिलले तिनीहरूलाई सेवापछि तुरन्तै बोलाउनुहुनेछ, ठिक छ। र कोषाध्यक्ष र अरूको निम्ति जस्तो तरिकामा हामी मण्डलीलाई तयार पार्नेछौ, सबै पृष्ठभूमि तयार राख्नुहोस्। त्यसपछि हामीमा एउटा जागृति हुँदछ, जे जस्तो रूपमा त्यो हुन आउँदछ। अब हामीले यहाँ यी पानाहरू पल्टाउनुभन्दा पहिले हाम्रो आइतबारको विद्यालयको पाठको निम्ति जीवित परमेश्वरको यस महान वचनको निम्ति केही क्षणको निम्ति हामी सबैले आफ्नो शिर निहुराउँ, जबकि हामी यस पुस्तकको लेखकसँग बोल्नेछौँ। र अब ती सबै सोचाइ, ती सबै विपरीत कुरा जसले तपाईँलाई आशिष पाउनुबाट वञ्चित गराउँदछ, आउनुहोस् प्रार्थना गरौँ।
Most holy and righteous God,
अति पवित्र र धर्मी परमेश्वर, तपाईँको धन्य आगमनको उपस्थितिमा अहिले हामी आउँदछौ। हाम्रा जीवनहरू र हाम्रा प्राणहरू र हाम्रा शरीरहरू र हाम्रा सेवाहरू र हाम्रा प्रतिभाहरू तपाईँमा चढाउँछौ र हामीसँग भएका हरेक ती कुराहरू तपाईँमा प्रस्तुत गराउँदछौ।
र
जसै तपाईँ हामीलाई हेर्नुहुँदछ प्रभु, यदि त्यहाँ कुनै पाप नाङ्गो र अस्वीकार गरेको छ भने हामी तपाईँमा माग्दछौ, ओ प्रभु परमेश्वर, कि तपाईँले ती स्थानहरूमा तपाईँको पुत्र येशूको रगत लागू गर्नुहुनेछ, किनकि यो जानेर कि हामी आफैमा अपर्याप्त छौं र हाम्रो निम्ति कहिल्यै पनि आत्मनिर्भर हुन असम्भव छ।
But we rely completely upon His precious blood and His grace.
तर हामी पूर्ण रूपले तपाईँको अमूल्य रगतमा भरोसा गर्दछौ र उहाँको अनुग्रह हाम्रो खातामा लागू गर्नको निम्ति, ताकि हामी अयोग्य पापीहरू कुनै दिन तपाईँको उपस्थितिमा साहसी भई आउन सक्न, प्रभु येशूको रगत हाम्रो अगाडि ल्याउन सक्नको निम्ति, जुन तपाईँले बितेका समयहरू तपाईँको एकलौटै पुत्रको रगत भनी चिनाउनुभयो र यो प्रतिज्ञा गर्नुभयो कि उहाँद्वारा यदि हामीले हाम्रो पाप स्वीकार गर्यौं भने हामी उहाँको अनुग्रहद्वारा धर्मी
ठहरिनेछौं।
र अब हामी यो माग्दछौ प्रभु, हामीले गरेका कुनै पनि गल्ती, कुनै पनि अपराधका पाप या भूल अपराधलाई क्षमा गरिदिनुहुनेछ, ताकि यदि कुनै पनि दुष्ट विचारहरूले हाम्रो प्राणलाई दुष्टको अग्निबाणले घोचेको छ भने तपाईँले तपाईँको र तपाईँका मानिसहरूको दुष्ट शत्रुलाई पर हटाइदिनुहुनेछ। र हामी माग्दछौ कि तपाईँ यस समयमा वचनलाई पकडमा राख्नलाई पवित्र आत्मा पठाउनुहोस्, जसै हामी आफैलाई एउटा यन्त्रको रूपमा लिदछौ, ताकि तपाईँको वचन हामीबाट भएर बोल्नुहुनेछ र हामीबाट भएर सुन्नुहुनेछ। र हुन सकोस् कि हामीले यो बापतमा तपाईँबाट प्राप्त गर्न सकौं र आज यो भावनाका साथ हामी जान सकौं कि हामी ख्रिस्टको कारणमा पुनर्समायोजन गरिएका छौं, ताकि आज राति र भोलिको सेवामा पवित्र आत्माको भेटको कारणले हामी ठिक तरिकाले रहन सकेको होस्। हाम्रा सबैतिर रहेका दाजुभाइहरू र संसारभर रहेका मण्डलीहरूलाई आशिष दिनुहोस्, जसले यो दुष्ट दिनहरूमा पनि जीवनको वचनलाई पक्रेर बसेका छन्। हामी महसुस गर्दछौ कि कार्य गर्नको निम्ति त्यहाँ धेरै समय छैन, किनकि रात एकदमै चाँडो आइरहेको छ, त्यो युद्धको बादल फेरि पनि तैरिरहेको छ। दुष्ट हातैमा छ र हामी प्रार्थना गर्दछौ कि कहिल्यै नगरेको रूपमा तपाईँले हामीलाई कार्य गर्न दिनुहुनेछ। हाम्रो थकित शरीरलाई विश्राम दिनुहोस् प्रभु, र फेरि पनि हामीलाई युद्धमा पठाउनुहोस्, किनकि हामी माग्दछौ येशू ख्रीष्टको नाउँमा र उहाँको खातिर हामी प्रार्थना गर्दछौ। आमेन।
As we open this morning the Bible to the 11th chapter of the book of Hebrews,
जसै यस बिहान हामी बाइबल खोल्दछौँ हिब्रूको पुस्तक एघारौं अध्याय बुधबार राति हामीले हिब्रूको पुस्तक सातौं अध्यायमा मल्किसेदेक पिता र माता रहित भएको र उनको दिनको शुरूआत र जीवनको अन्त्य नभएको विषयमा बोल्यौं र मैले सोचेको थिएँ हुनसक्छ यो बिहान फेरि पनि यही अद्भुत पुस्तक खोल्नु उचित हुनेछ यो औपचारिक पढाइमा जुन कुरा हामीले भन्ने इच्छा गरेका छौं हामीसँग त्यसको पृष्ठभूमि भएको हुनाले र दशौं अध्याय र नौं अध्यायलाई छोडेर जुन बलिदानको व्यवस्था हो त्यसलाई छोडेर हामी विश्वासको स्थानमा आउनेछौ र यहाँ हिब्रूको पुस्तकमा एघारौं अध्यायमा 23 पदबाट शुरू गरेर हामी यसरी पढ्नेछौ मोसा जन्मदा तिनका आमा बुवाले तिनलाई सुन्दर देखे र विश्वासद्वारा 3 महिनासम्म तिनलाई लुकाइराखे र राजाका हुकुमको तिनीहरूले डरै मानेनन् मोसा बढेर ठूलो भए आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरौनकी छोरीको छोरा कहलाउन चाहेनन् उनले पापको आनन्द मनाउन चाहेनन् यी आनन्द छेडेक हुन्छन् बरु परमेश्वरका मानिसहरूसित सही कष्ट भोग्नु रुचाए उनले यो विश्वासको कारणले गरे मोसाले मिश्र देशको भण्डार भन्दा फ्रेसको लागि भोगेको दुःख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे मोसाले परमेश्वरबाट पुरस्कार पर्खिरहे विश्वासकै कारणले उनले मिश्र देश छोडे उनी राजाको रिसदेखि डराएनन् उनी डटिरहे जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्न सक्छन् म यस बिहान यो विषय लिन चाहन्छु विश्वासद्वारा चुनिएको र मूल पाठको लागि 23 अध्यायको पहिलो 3 शब्द लिन चाहन्छु विश्वासद्वारा मोसा र विश्वासद्वारा चुनिएको धेरै जस्तो सबै कुरा जुनद्वारा हामीले गर्छौ हामीले विश्वासद्वारा चुन्छौ र ती सबै कुरा जुन मोसाले गरेका हामीले पाउँछौ त्यो विश्वासको कारणले दोहोर्याउने योग्यको छ त्यो दृष्टिबाट होइन तर विश्वासबाट हो र मण्डलीको लागि यो अवस्थामा मैले यस बिहान यो चुन्नुको कारण छ त्यो हाम्रोमा भएको हाम्रो विद्यालयमा पनि र हाम्रो वरपर हामीमा यति धेरै वैज्ञानिक शिक्षा छन् यसैको कारणले हामीले मानिसहरूलाई विश्वासबाट टाढा पुर्याएका
छौं
अब विश्वास विज्ञानले प्रमाणित गर्दैन विश्वास त्यो हो जुन विज्ञानले देख्दैन र हामी यदि हामीले कहिल्यै यो महान विश्वास गुमायौं भने तब हामी पूर्ण अन्धकारमा हुन्छौं यो तपाईँ जतिसुकै शिक्षित किन नहोस् त्यसले केही फरक पार्दैन हाम्रो आफ्नै तरिकाको विश्वासलाई सुहाउँदो बनाउन कसरी हामीले परमेश्वरको वचन व्याख्या गर्न सक्छौं र
There is no way to ever please God only by faith.
परमेश्वरलाई रिझाउने त्यहाँ अरू कुनै तरिका छैन मात्र विश्वासबाट सकिन्छ वचनले सिधा रूपमा त्यो तरिकामा जनाउँछ र त्यो विश्वासबाट हो र विश्वास बिना वचनले भन्छ परमेश्वरलाई खुसी बनाउन सकिँदैन त्यसैले यदि विश्वास विज्ञानसँग असहमत छ र विज्ञान विश्वाससँग असहमत छ भने त्यसले एक अर्कोलाई किनारमा राख्दछ तब हामीले एउटा चुन्नु पर्दछ जस्तो मुसाले गरेका थिए विश्वासद्वारा हामी विश्वास गर्दछौ अब यदि हामीले विश्वास गुमायो भने तब परमेश्वरबाट हाम्रो प्रार्थनाको उत्तर कहिल्यै पनि पाउन सक्ने छैनौ किनकि त्यो जो परमेश्वरमा आउँदछ त्यसले पहिले यो विश्वास गर्नुपर्दछ कि उहाँ हुनुहुन्छ र तिनीहरूका इनामकर्ता हुनुहुन्छ जसले लगनशीलता साथ उहाँलाई खोज्दछ। त्यसैले यदि हामीले विश्वास गुमायो भने हाम्रा प्रार्थनाहरू रद्द हुँदछ, हामी कहीँ पनि केही पाउँदैनौ। त्यसैले यस बिहान त्यो नै सबै हो जुन हामीले सोच्न सक्छौ, त्यो हो विश्वासलाई पक्रिरहने। तब यदि हामीले विश्वास गुमायो भने हाम्रा सबै आशाहरू हराउँदछ, किनकि तपाईँले देखिएका कुराहरूमा विश्वास गर्न सक्नुहुन्न, किनकि ती थोकहरू जुन तपाईँले देख्नुहुन्छ त्यो सबै नाश भएर जान्छ। त्यसैले यो नै सबै थोक हो जुन हामीले यस बिहानमा सोच्न सक्छौ, त्यो हो विश्वासलाई पक्रिरहने। यदि हामीले कुनै महान व्यक्तिलाई हेर्छौ, एउटा महान सेवकलाई वा एउटा महान मण्डलीलाई हेर्छौ भने ती सबै एक दिन नाश भएर जानेछ, र यदि हामीले एउटा महान राष्ट्रलाई हेर्छौ या एउटा महान हतियारलाई हेर्छौ भने तिनीहरू सबै एक दिन नाश भएर जानेछ, र तब हामी त्यही कुराको विश्वासमा जिउनु पर्दछ जुन कुरा विज्ञानले घोषणा गरेको छैन। यो विश्वासद्वारा हो जुन हामी विश्वास गर्दछौ। अब हामीले हाम्रो महिमा गुमाउँछौ यदि हामीले विश्वास गुमाउँछौ भने। अब यदि हामी विश्वासबाट टाढा गयो भने हामीले मण्डलीलाई बौद्धिक आयाममा पुर्याउँछौ। र धेरै पटक यो पनि मानिसहरूको माझमा यो सोचियो, किनकि मण्डलीको ठूलो भएकै कारणले र तिनीहरूसँग ठूला मण्डली भएकै कारणले ठूलो धरहरा र एउटा महान एकदमै धेरै राम्रो पोसाक लगाएका र तयार पारिएका मानिसहरू र धेरै अर्थतन्त्र भएको जसले धेरै कुरा खरिद गर्न सक्षम छन्। धेरै पटक हामीले सोच्छौ कि त्यो प्रेरणादायी छ भने त्यो निश्चित मण्डली प्रेरित हुनुपर्दछ भनी सोच्छौ। या हामीले धेरै पल्ट त्यस सेवकहरूलाई जनाउँछौ जो कार्यक्षेत्रमा निस्किन्छन् र ठूलो भीड जम्मा हुन्छ, र हामी सोच्छौ कहिलेकाहीँ तिनीहरू प्रेरणाको चिन्हहरू हुन्, तर त्यो पूर्ण रूपले सत्य होइन, त्यो मानव जातीय प्रेरणा हो। तर साँचो प्रेरणा त परमेश्वरको इच्छाको काम गरेर आउँदछ, बुझ्नुभयो? चाहे त्यो एउटा होस् या मात्रै मुठीभर होस्, चाहे त्यो एउटा ठूलो मण्डली होस् या एउटा सानो मण्डली होस्, त्यसले केही फरक पर्दैन। चाहे ऊ एउटा महान व्यक्ति सुवक्ता होस् या मात्र एउटा मानिस जसले गाह्रोसँग आफ्नो एबीसी जानेको किन नहोस्, त्यसले केही फरक पार्दैन। यो त्यस व्यक्तिले ल्याएको सुसन्देशमा भर पर्दछ कि त्यो परमेश्वरको वचनबाट प्रेरित छ या मानविक बौद्धिकताले प्रेरित छ। केही मानिसहरू प्रेरित हुन सक्छन् किनकि ऊ सुवक्ता छ, त्यसले कुनै कुरा सही गर्दैन। कहिलेकाहीँ तिनीहरू यस कुराले प्रेरित हुन्छन् किनकि त्यो व्यक्ति यतिसम्म प्रशिक्षित छ कि उनले आफ्नो तर्कमाथि राख्न सक्दछ। त्यसको अर्थ यो होइन कि यो परमेश्वरबाट हो, बुझ्नुभयो? र यो मात्र परमेश्वरको सदाकालको अनन्त आशिषित वचनद्वारा मात्र हामीले प्रेरणा प्राप्त गर्दछौ, र त्यो पवित्र आत्माद्वारा दिइदछ, विश्वासद्वारा हामी प्राप्त गर्दछौ। अब हामी मूसाको विषयमा सोच्दछौ, उनको जीवनको महान समयको विषयमा, र हामी पछाडि पढ्न सक्छौ उनको जन्मको बारेमा, कसरी परमेश्वरले उनको हेरचाह गर्नुभयो। तर मूसाको जीवनमा त्यहाँ यस्तो समय आएको थियो जहाँ त्यहाँ चुनाव गर्ने समय थियो। यदि हामीले सही तरिकामा पढ्यो भने हामीले पाउँछौ कि उनी फारोको छोरीको पुत्र थिए र सिंहासनको उत्तराधिकारी थिए, र उनी मिश्रको दोस्रो फारो हुनेवाला थिए। त्यसैले जसै उनले चारैतिर हेर्दथे उनले ध्यान दिन्थे, उनी परिपक्वताको उमेरमा आइसकेपछि र त्यहाँ ती दासहरू हुन्थे जो त्यस विनाशको खाडलमा काम गरिरहेको हुन्थ्यो र मुसाले जसै ती दरबारको झ्यालहरूबाट भएर ती उही दासहरूलाई हेर्दछे जसलाई फारोले पनि त्यसरी नै हेरेका थिए तर कति भिन्नता थियो ती हेराइहरूमा। यस बिहानमा केही मिनटको लागि म त्यो विचार आधारित गर्न चाहन्छु र हुन सकोस् कि स्वर्गको परमेश्वरले प्रत्येक हृदयको घरमा यसलाई लान सक्नु भएको होस्। यही नै तरिकामा हो जुन तपाईँले कुनै कुरालाई हेर्नुहुन्छ त्यसैले अन्तर ल्याउँछ। महान सुसमाचार प्रचारक जोन स्प्रल जो भाइ बोसवर्थको सेवकाईबाट परिवर्तन हुनुभएको थियो जसलाई तपाईँहरू कतिले याद गर्नुहुन्छ धेरै वर्ष अगाडि त्यस पुरानो महिमाको धनसारमा उनले भनेका थिए एक दिन उनी यात्रा गर्दै थिए जुन उनको प्रिय साथी र पत्नीको निधन हुनुभन्दा अगाडि थियो। तिनीहरू लासाल्ली लोरेन फ्रान्समा थिए र त्यही ठाउँ जाने मैले सौभाग्य पाएको थिए र मार्गदर्शकले तिनीहरूलाई बगैँचाबाट भएर लाँदै थिए। तिनीहरूलाई फरक फरक कुराहरू देखाउँदै थिए र तिनीहरू प्रभु येशूको कुनै निश्चित मूर्तिमा आइपुगे क्रुसमा टाँगेको। र श्रीमान स्प्रल त्यहाँ उभिरहेका थिए र त्यहाँ हेर्दै थिए र उनी र उनको श्रीमती आफ्नो मनमा आलोचना गर्दै थिए कलाकारलाई वा मूर्तिकारको मस्तिष्कमा के थियो जब उनले एउटा ढुङ्गालाई खने यस्तो भयानक देखिने एउटा चीज जसले प्रभु येशूको भोगाई र प्रेम र दया प्रतिनिधि गर्न प्रयोग गरे र यो सबै अति निर्दय र काटिएको देखिन्छ। र मार्गदर्शक श्रीमान स्प्रल कहाँ आए र उनले भने श्रीमान मलाई लाग्छ तपाईँले यो प्रभु येशूको मूर्तिलाई आलोचना गर्दै हुनुहुन्छ र उनले भने हो मैले गरेको हो र उनले भने म यस कुराले कति पनि अचम्मित भएको छुइनँ किनभने धेरै जसो मानिस जसले यसलाई हेर्छ पहिलो पटक तिनीहरूले यसलाई आलोचना गर्छ। र श्रीमान स्प्रलले भन्नुभयो किन मैले कुनै पनि यस्ता कुरामा हेर्दा दया वा प्रेरणा देख्न सक्दिन त्यसैले म अचम्म भइरहेको छु कि मूर्तिकारले सबै किन यस्तै नै बनायो। र मूर्तिकारले भन्यो श्रीमान स्प्रल यो मूर्ति सबै तरिकाले सही छ र मूर्तिकारको मस्तिष्कमा ठिक कुरा नै थियो तर समस्या कहाँ छ भने त्यो तपाईँसँग छ तपाईँको हेर्ने नजरमा समस्या छ। र उसले उनलाई र उनको श्रीमतीलाई हातमा समातेर लगे र तिनीहरूलाई तल त्यस वेदीतर्फ लगे जुन त्यस क्रुसको पाउपट्टि थियो र उनले भने अब श्रीमान स्प्रल अब माथि हेर्नुहोस् र जब उनले माथि हेरे उनले भने उनको हृदयले त्यो देख्न असफल भएको रहेछ कति भिन्नता थियो त्यहाँ उभिएर त्यसलाई त्यो तरिकामा हेर्दा र तल आएर त्यसलाई जुन तरिकामा हेर्नलाई बनाइएको थियो त्यसरी हेर्दा र त्यही नै तरिकामा परमेश्वर हुनुहुन्छ त्यही नै तरिकामा विश्वास छ यो तरिका हो यसमा हेर्नलाई।
If you look at it as some sort of a historical Bible of something that was in the days gone by,
यदि तपाईले यसलाई कुनै तरिकाको इतिहासको बाइबलको रूपमा हेर्नुहुन्छ भने त्यो गइसकेको दिनहरूको तरिकामा हेर्नुहुन्छ भने तपाईले कहिल्यै बाइबलको वास्तविक मूल्यको बारेमा बुझ्नुहुन्न। तपाईले खासमा आफ्नो घुँडा टेकेर र बाइबलको आज्ञाहरूलाई पालन गरेर र पवित्र आत्माको आँखाले हेर्न पर्ने हो। म यो सोध्न चाहन्छु यस बिहान श्रोताहरू माझ त्यो इतिहासको परमेश्वरले हामीलाई के राम्रो गर्छ र आज यदि उहाँ उही परमेश्वर हुनुहुन्न भने त्यो परमेश्वर के राम्रो हुन्छ र जसले मूसालाई लिनुभयो र उनीसँग चमत्कारका कामहरू गर्नुभयो जुन उहाँले गर्नुभएको थियो के असल हुन्छ र हाम्रो लागि त्यो परमेश्वरको बारेमा पढ्दा यदि उहाँ आज उही परमेश्वर रहनु भएन भने के असल हुन्छ र त्यो परमेश्वर जसले आगोको भट्टीबाट हिब्रू बालकहरूलाई बचाउनुभयो र आज उहाँ उही परमेश्वर रहनु भएन भने के राम्रो हुन्छ र त्यो परमेश्वर जसले पुराना दिनहरूमा असल गलतको न्याय गर्नुहुन्छ र गलतलाई सजाय दिनुहुन्छ र सहीलाई आशिष दिनुहुन्छ, र यदि त्यो परमेश्वर आज उही हुनुहुन्न भने हामी मण्डली के को लागि जाने? किन हामी संसारको कुराहरूबाट अलग रहने? यदि उहाँ उही न्यायको उही परमेश्वर हुनुहुन्न भने र उही विचार हुनुहुन्न जो उहाँ सधैँ रहनु भएको थियो, के फाइदा हुन्छ र? त्यो परमेश्वरबाट जसले उग्र बिमार भएको स्त्रीको हातमा छुनुहुन्छ र बिमार बन्द हुन्छ, यदि उहाँ आज उही परमेश्वर हुनुहुन्न भने, यदि उहाँ आज त्यही परमेश्वर हुनुहुन्न जसले आफ्नो मित्रलाई मरेको चार दिनपछि चिहानबाट बोलाउन सक्नुहुन्छ, त्यो परमेश्वरको सेवा गरेर के फाइदा? विश्वासकै कारणले हामी विश्वास गर्छौं कि कुनै महिमाको दिनमा उहाँले हामीलाई यस पृथ्वीबाट बोलाउनुहुनेछ। चाहे हामी एक मुठी खरानी भए तापनि कसरी हामीले यसलाई साबित गर्छौं? हामीले यसलाई प्रमाणित गर्दैनौं, हामी यसलाई विश्वास गर्छौं। हामीलाई केही कुरा प्रमाणित गर्न भनिएको छैन, हामीलाई विश्वास गर्नलाई चाहिँ भनिएको छ। विश्वासकै कारणले यो र यो गर्यो, र एउटा जवान मानिसको रूपमा मूसाले दरबारको झ्यालबाट उनले दासहरूलाई हेरे, उनले फोहोरी मैलो दुर्गन्धित दासहरूको झुण्डलाई देखे जुन फारोले देखेका थिए, र जब फारो र ती मिश्रीहरूले तिनीहरूलाई हेर्थे तिनीहरू कोही नभएर केवल दासहरूका झुण्ड थिए, तिनीहरू मात्र त्यसमा राम्रा थिए, केवल मानवको माटो खन्ने र फारोले बनाउन लागेका सरहरू र भवनहरूका लागि माटोको इँटा बनाउनको लागि मात्र फाइदा थियो। त्यो तरिकामा मिश्रीहरू र फारोले दासहरूलाई हेरेका थिए। तर मूसाले जब उनले तिनीहरूलाई हेरे यो भिन्नै दृष्टि थियो मूसाको। जब उनले देखे झ्यालबाट भएर हेर्दा ती हरेस खाएका मुहारहरू, त्यो आँसु जुन तिनीहरूका गालाबाट झरिरहेको थियो, तिनीहरूको कुप्रिएको शरीरहरू, उनले तिनीहरूलाई परमेश्वरको मानिसहरूको रूपमा हेरे। उनले तिनीहरूलाई दासहरूका रूपमा हेरेनन्, उनले तिनीहरूलाई परमेश्वरले चुन्नुभएको मानिसहरूको रूपमा हेरे। र ओ, जसै म यसमा भएर जाँदैछु, देशदेखि देश भएर र राष्ट्रदेखि राष्ट्र भएर प्रचार गरेको छु, मैले यो सानो मण्डलीको ढोकाहरूलाई छोडेर हिँडेको दिनदेखि, त्यो एउटा अन्तर संगठित संस्था हो जुनमा कुनै व्यवस्था होइन तर प्रेम छ, कुनै पुस्तक होइन तर बाइबल छ, कुनै सिद्धान्त होइन तर ख्रिस्त छ। मैले परमेश्वरको छोराछोरीहरूलाई हेर्ने कोसिस गरेको थिए, ती बहिष्कृतहरूलाई जो परमेश्वरद्वारा चुनिएका र चुनाव गरिएका मानिसहरू हुन्। म तिनीहरूलाई ब्रनाम टेबरनेकलको हो या होइन भनी सोध्दिन, म तिनीहरूलाई चाहे तिनीहरू मेथोडिस्ट या तिनीहरू प्रेस्बिटेरियन या तिनीहरू पेन्टिकोस्टल या नाजरिन या पिलग्रिम होलिनेस हो या होइन भनी सोध्दिन, म मात्र तिनीहरूलाई परमेश्वरको मानिसहरूको रूपमा हेर्न चाहन्छु, र तिनीहरूको क्रियाकलाप र गतिविधि हेर्छु कि तिनीहरू परमप्रभु परमेश्वरको दासहरू हुन्, र मेरो हृदयले तिनीहरूसँग संगति गर्ने आकांक्षा राख्दछ। चाहे तिनीहरूसँग जुनसुकै छाप किन नहोस्, म मात्र संगतिको चाहना गर्दछु। म तिनीहरूलाई प्रेम गर्छु किनभने म जान्दछु कि तिनीहरू परमेश्वरका मानिसहरू हुन्। जब म एउटा स्त्री तल सड़कमा आइरहेको देख्छु, लामो स्कर्टमा र लामो कपाल सफासँग कोरेको देख्छु र शिष्ट देखिने पोसाकमा हिँड्दछ, र मैले अर्को युवती देख्छु, हुनसक्छ उही उमेरको होला, सानो कट्टुमा, हुनसक्छ देख्दामा उनी लामो कपाल भएको स्त्री भन्दा दुई गुणा सुन्दर देखिएला संसारको दृष्टि अनुसार। तर म त्यस स्त्रीको पक्ष लिनेछु जसले एउटा इसाईले जस्तो गरी पोसाक लगाएकी छिन्। यद्यपि तिनीहरू उनीप्रति हाँस्छन् होला, र उनलाई अन्धभक्त भनी बोलाउँछन् होला, तरै पनि म मेरो पक्ष लिनेछु। उनी अर्को स्त्री भन्दा सुन्दर नहोला आकृतिमा, तर उनले केही देखेकी छिन्। विश्वासको कारणले उनले उहाँलाई देखेकी छिन् जो अदृश्य हुनुहुन्छ, जसले उनको जीवन अगुवाई गरिरहनु भएको छ। जब म देख्छु कुनै मानिसलाई उनको कार्यक्षेत्रमा, जसलाई डिकन या प्रचारक या एउटा अन्धभक्त भनी बोलाएको, किनभने उनी धूम्रपान र मद्यपान अरूले गरे जस्तो नाचघरमा नाच्न चाहदैनन् र त्यही कारणले उनलाई एक अन्धभक्त भनी बोलाइन्छ भने मेरो हृदय त्यो मानिसको निम्ति जानेछ। उनी मेरो भाइ हुन्। यो मिश्रको माटोमा त्यसले मेरो हृदयले उनलाई अंगालो हाल्न चाहन्छ र भन्छ, भाइ, हामी यो भूमिमा परदेशी र अन्जानहरू हौ र म तिमीसँग संगति गर्ने इच्छा गर्दछु। मोसाले एउटा चुनाव गर्नुपर्ने थियो, विश्वासद्वारा चुन्ने। कतिजना जवान मानिसहरू फारोको छोरीको पुत्र बन्ने अवसरमा उफ्रिएर अघि सर्थ्यो होला। कतिजना जवान मानिसहरू त्यो मूसाले पाएको अवसरमा उफ्रिएर अघि बढ्थ्यो होला, त्यो सबै मोजमस्तीमा र संसारको आकर्षणको आनन्द लिन, मिश्रको राजा बन्न, सारा संसार आफ्नो खुट्टा मुनि पार्न। कति मूर्ख कुरा हो भनी उनको समयका मानिसहरूले सोचेका थिए, जब मूसाले आफ्नो ठाउँ ती दिन दुखी र पीडामा परेका परमेश्वरको मानिसहरूमा चुने। उनले किन त्यसो गरे? विश्वासको कारणले जब उनले आफ्नो आँखा उठाए, उनले यो संसारको मजमस्तीको बाहिर भएर हेरे, उनको पापको मजमस्तीको बाहिर भएर हेरे र बाइबलले भन्छ उहाँ जो अदृश्य हुनुहुन्छ उनी उहाँलाई देखेर स्थिर रहे। विश्वासद्वारा जस्तो सुकै अवस्था आए तापनि उनले परमेश्वरको सेवा गर्नलाई चुने। त्यो बदलिएको छैन। हामीहरू धेरैजना हामीले अझै राम्रो भनिने भवनमा जान सक्छौ, हुनसक्छ त्यो संगति र गिर्जाघरलाई अझै राम्रो स्थापित गर्ने सुखको हामीले आनन्द मनाउन सक्छौ। हामी अझै बढी प्रख्यात पिउनमा र धूम्रपान गर्नमा र संसार जस्तै पोसाक पहिरनमा र व्यवहार गर्नमा हुन सकौंला, तर त्यसले के फरक पार्यो र? तपाईँले आफ्नो आँखा माथि उठाउनु भएको छ र जो अदृश्य हुनुहुन्छ उहाँलाई विश्वासद्वारा देख्नु भएको छ र आफ्नो पक्ष ती बहिष्कृत र यस दिनका पवित्र भनौदाहरूमा राख्नु भएको छ, किनकि जो अदृश्य हुनुहुन्छ उहाँलाई हामी विश्वासद्वारा देख्दछौ र दुखीसँग दुःख र सतावट भोग्नलाई चुन्नु भएको छ। म मानिसहरूलाई यो भन्दिन कि तिनीहरूले दुखी हुनको लागि चुन्नु पर्दछ। म यो भन्दिन कि तपाईँले कष्ट चुन्नु पर्छ भने, यो मानव जातिले गर्ने कुरा हुने छैन। तर यदि कार्यको बीचमा कष्ट आउँछ भने त्यसलाई जस्तो रूपमा आउँछ त्यसरी नै स्वीकार्नुहोस्। म तपाईँलाई यस्तो कुरा गर्नुहोस् भन्दिन जुन कुराले कसैले तपाईँको आँसु उडाओस्। म तपाईँलाई भिन्नै कुरा भनेको चाहन्न कि म त्यो मण्डलीको हुँ जसले यो संसारमा यो र त्योमा विश्वास गर्दैन र त्यस्तै कुराहरूमा मात्रै तपाईँलाई अरू मानिसले हाँसोमा उडाउनको लागि त्यसो भनेको चाहन्न। यो तपाईँले आफैमा ल्याउनु भएको छ। म तपाईँलाई यहाँबाट बाहिर गएर कुनै कट्टरपन्थी हुनु भनी भन्दिन। म तपाईँले त्यसो गरेको चाहदिन ताकि कसैले तपाईँलाई तपाईँ एउटा अन्धभक्त भनेको नहोस्। त्यो तपाईँले आफैमा ल्याउनुहुन्छ। तर यदि त्यो तपाईँको परमेश्वर प्रतिको कर्तव्यको मार्गमा आउँछ भने संसारलाई जे भन्नु छ भन्न दिनुहोस्। तपाईँ त्यसैमा जिउँदै जानुहोस्। तपाईँले आफ्नो चुनाव गर्नुहोस्। प्रत्येक पुरुष र स्त्रीले यो गर्नु पर्दछ। यदि मूसाले जे देखेका थिए त्यही नै फारोले देखेका भए के हुने थियो? उनले मानिसहरूले कष्ट भोगिरहेका देखेका थिए। उनले जानेका थिए कि मूल्य के चुकाउनु थियो भने, तर विश्वासकै कारण संसारको मोजमस्ती भन्दा बरु उनले यो नै चुने। त्यहाँ साना जवान युवतीहरू बसिरहेका हुन्छन्। यहाँ एउटा आकर्षक जवान युवतीको रूपमा संसारले तपाईँलाई यस्तो भन्न रुचाउँछन्, यस्तो गर र त्यस्तो गर, तिमी सुन्दर छौ, तिम्रो शरीर कति राम्रो मिलेको छ, तिमीले त्यो शरीर देखाउनु पर्छ। तर मेरा दिदी बहिनीहरू, तपाईँहरूको दृष्टि उचाल्नुहोस् र त्यो भन्दा बाहिर हेर्नुहोस् र त्यसो भन्नेलाई यसो भन्नुहोस्, पुरुष सम्बन्धित लुगा लगाउनु एक स्त्रीको लागि घृणित कुरा हो। यदि तपाईँको समाजका पुरुषहरूले या त यदि स्त्रीहरू जोसँग तपाईँ सम्बन्धित हुनुहुन्छ यसो भन्यो भने त्यो लामो कपाल काटिदेऊ, यो शीतल हुनेछ, यो यस्तो हुनेछ या त्यस्तो या अरू नै हुनेछ वा यसले तिमीलाई अझै राम्रो बनाउनेछ, तिनीहरूलाई नसुन्नुहोस्। तपाईँको आँखा उचाल्नुहोस् र विश्वासद्वारा त्यसो भन्नेलाई देखाउनुहोस्। स्त्रीको कपाल नै उसको महिमा हो र उसको कपाल काट्नु हुँदैन। यदि तिनीहरूले यसो भन्यो भने यो प्रख्यात हुनेछ, तिमी तिम्रो जागिरमा अझै बलियो गरी उभिन सक्छौ या तिम्रो मालिकको सामु राम्रो ठहरिन्छौ। यदि तिमीले सामाजिक खालको मद्यपान गर्यौ भने, यदि तिमीले अरू महिलाहरूले झै गरी धुम्रपान गर्न सक्यौ भने, तिमी अझै सामाजिक रूपमा स्थापित हुनेछौ तिम्रो छिमेकीको माझमा। विश्वासद्वारा आफ्नो आँखा उठाउनुहोस् र उहाँलाई हेर्नुहोस् जसले यो भन्नुभयो, यो शरीरलाई दूषित मात्र बना र म त्यसलाई नष्ट पार्नेछु। विश्वासद्वारा हामी यी कुराहरू विश्वास गर्दछौ। त्यो यो होइन जुन तिमीले देखेको थियो, त्यो यो हो जुन तिमीले विश्वास गरेका छौ। विश्वासकै कारणले मूसाले गरेका थिए र यो विश्वासको हिँडाइमा त्यहाँ यस्तो समय आउँछ जहाँ यो छनौट गरिनु पर्दछ। लोतले त्यो निराशाजनक गल्ती गरे जुन हामीले गर्यौं। धेरै जसो समय हामीले आफ्नै राम्रोको लागि छनौट गर्छौं। हामीले त्यो कुरा चुन्छौं जुन राम्रो हुने गर्छ। कहिलेकाहीँ यदि मण्डलीमा त्यहाँ एउटा सानो झगडा पर्यो भने र कसैले यसो भन्यो भने, ठिक छ, त्यो डिकन वा पास्टर यसको पक्षमा छ, त्यसमा नहेर्नुहोस्, के चाहिँ धार्मिक छ त्यसमा हेर्नुहोस्, ती कुराहरूलाई बाहिर निकाल्नुहोस् र ती दुवैलाई एकै ठाउँमा ल्याउनुहोस्, त्यो ईश्वरीय हो, त्यो एउटा छनौट हो र हामी आफ्नै लागि छान्छौ, हामीले केही कुरा चुन्छौं किनकि त्यो हाम्रो आफ्नै राम्रोको लागि हो। तर मूसाले दुःख र अपमानलाई चुने ताकि उनी परमेश्वरको मानिसहरूसँग हिँड्न पाएको होस्। यसको विषयमा सोच्नुहोस्, यसलाई सुन्नुहोस्, परमेश्वरको मानिसहरूको दुःखहरू चुने र त्यसलाई नै ठूलो धन ठाने किनकि उनी दृढ भए उहाँलाई देखेर जो अदृश्य हुनुहुन्छ। अब लोतले एकपटक छनौट गर्नुपर्ने थियो र हुन सक्छ यो बिहानीमा यहाँ ती पुरुष र महिलाहरू बसेका छन् जसले तपाईँको अन्तिम छनौट गर्नेछ। तपाईँ आज जे हुनुहुन्छ यस कारणले हुनुहुन्छ किनभने केही वर्ष अघि तपाईँले तपाईँ आज जे हुनुहुन्छ त्यो हुनलाई चुन्नुभयो र जे अहिले तपाईँले चुन्नुहुन्छ त्यसले निर्धारण गर्छ कि तपाईँ आजको दिनबाट 5 वर्षपछि के हुनुहुनेछ भने। हुनसक्छ आजको 5 वर्षपछि तपाईँ एउटा प्रचारक बन्नुहुनेछ होला, आजको 5 वर्षपछि तपाईँ एउटा प्रसिद्ध इसाई पनि बन्न सक्नुहुन्छ होला, या आजको 5 वर्षपछि तपाईँ नरकमा पनि हुन सक्ला किनभने तपाईँले गलत निर्णय लिनुभयो। आजको 5 वर्षपछि हुनसक्छ तपाईँ कुनै बारमा फोहोर सफा गरिरहेको हुन पनि सक्छ, आजको 5 वर्षपछि तपाईँ सड़कमा एउटा वेश्यावृत्तिमा पो हुन्छ कि, या तपाईँ समाजको निम्ति एउटा श्रेयको एउटा पुरुष या एउटा स्त्री हुन सक्नुहुन्छ कारण फ्रेसको लागि तपाईँको चुनाव हुन सक्छ। आजको 5 वर्षपछि तपाईँ महिमामा हुन सक्नुहुनेछ, ऱ्याप्चरमा गएको हुन सक्छ कारण तपाईँले आज नै आफ्नो निर्णय गर्नुभयो। तर तपाईँले छनौट गर्नु नै पर्दछ र तपाईँले के देख्नुहुन्छ त्यसमा नहेर्नुहोस्, तपाईँले विश्वासबाट जे देख्नुहुन्छ त्यसमा हेर्नुहोस्। त्यो मात्रै एउटा कुरा हो जुन गन्तीमा आउँदछ जुन तपाईँले विश्वासद्वारा चुन्नुभयो। जसरी लोतले चुन्नुपर्ने थियो, अब्राहमले लोतलाई उनले चुनेको कुरा दिए र परमेश्वरले तपाईँले चुनेको कुरा तपाईँलाई दिनुहुन्छ, तिमी कसको सेवा गर्छौ आजको दिनमा चुन। अदनको बगैँचामा त्यहाँ एउटा ज्ञानको रुख थियो र एउटा जीवनको रुख थियो र मानिसलाई आफूले इच्छा गरे अनुसार ती मध्ये एउटा चुन्ने सौभाग्य दिइएको थियो र त्यही नै तरिकामा आज पनि छ। तपाईँलाई तपाईँको सौभाग्य दिइएको छ एउटा नैतिक अधिकारको रूपमा त्यो चुन्नको लागि जुन तपाईँ चुन्न चाहनुहुन्छ। मेरो सुझाव यो छ तपाईँलाई कि चारैतिर भएको तपाईँ बन्न सक्ने आधुनिक कुरालाई र लोकप्रियतालाई र आकर्षणलाई नहेर्नुहोस्। बरु विश्वासद्वारा उहाँ जसले प्रतिज्ञा दिनुहुन्छ कि उहाँ आउनुहुनेछ र सबै गल्तीहरूलाई सही तुल्याउनुहुन्छ र तपाईँलाई अनन्त जीवन दिनुहुन्छ र तपाईँलाई माथि उठाउनुहुन्छ, उहाँलाई चुन्नुहोस्। तपाईँले प्रभुसँग केही अपहेलनाको बाटो लिनु परे तापनि केही फरक पर्दैन, त्यो नै चुन्नुहोस्। यदि त्यहाँ हातमा समस्या छ भने, यदि त्यहाँ भूमिमा समस्याहरू छन् भने, यदि त्यहाँ मण्डलीमा समस्याहरू छन् भने, यदि त्यहाँ घरमा समस्याहरू छन् भने, जहाँ सुकै होस् त्यसले केही फरक पार्दैन। तपाईँको छनौट गर्नुहोस्। विश्वासद्वारा म परमेश्वरको सेवा गर्नेछु, म उहाँको उपस्थितिमा मेरो हृदय नम्र तुल्याउनेछु, म परमेश्वरको छोरा छोरीहरूसँग आफ्नो बाटो सामेल गर्नेछु, मैले तिनीहरूलाई अपहेलित र तिरस्कृत बाहिर निकालिएको र हाँसी बनाएको देखेको छु, तर अझै पनि म मेरो कर्तव्यको पद लिनेछु, म ठिक रूपमा त्यसमा रहनेछु, र जब तिनीहरू रुनेछन् म पनि तिनीहरूसँगै रुनेछु, र जब त्यहाँ शोक हुनेछ म पनि तिनीहरूसँगै शोकित हुनेछु, जुन तरिकामा तिनीहरू जिउनेछन् त्यो तरिकामा म जिउनेछु। जस्तो नाउमीले भनेका थिए या रुथले नाउमीलाई भनेका थिए, तिम्रो बाटो मेरो बाटो हुनेछ, जहाँ तिमी बस्नेछौ त्यहाँ म बस्नेछु, तिमी जहाँ जान्छौ म त्यहाँ जानेछु, तिमीले सेवा गर्ने परमेश्वर मेरो परमेश्वर हुनेछ। त्यो छनौट लिनुहोस्। यद्यपि यसले तपाईँ केही हुनुहुन्छ भन्ने तपाईँको विचारको विवेकको छालालाई तानेर छोड्छ, आफैलाई ती कुराबाट निकाल्नुहोस् र प्रभुका थोरै अपहेलितसँग रहनुहोस् र आफ्नो कार्यक्षेत्रको सेवामा र कर्तव्यको पदमा इमानदार रहनुहोस्। लोतले चारैतिर हेरे, उनले भने मैले एउटा चुनेको छु, र उनले सोदमतिर हेरे, उनले त्यो राम्रो घाँसे भूमिलाई अब्राहमले देखेको कुरा र अब्राहम भएको ठाउँ भन्दा उत्तम देखे, उनले आफ्नो गाईवस्तुलाई त्यहाँ चराउन र माटो र राम्रो गाईवस्तु बनाउने राम्रो अवसर देखे। मलाई आशा छ कि मैले कसैको चित्त दुखाइरहेको छुइन, तर त्यो नै धेरै जस्तो प्रचारकहरूको उभिने ठाउँ भएको छ, सुसमाचारलाई सम्झौता गर्ने यो सोचेर कि तिनीहरूले यसबाट धेरै पैसा पाउन सक्छन् एउटा खानाको टिकटको रूपमा। जीवित परमेश्वरको वचनमा मेरो विश्वासको बाचामा सम्झौता गर्नुभन्दा बरु म बाजो जमिनमा बस्नेछु, त्यही हागाबाट खानेछु, पिउनेछु र सोडा क्रेकर्स खानेछु, म मेरो बाटो लिनेछु। कसैले भनेको थियो, बिल्ली तिम्रो सभा के भएको, जस्तो त्यहाँ धेरै पेन्टिकोस्टलहरू देखिन्छन्। एउटा ठूलो नामधारी संगठित मण्डलीको सेवकले त्यसो भनेको थियो। मैले भने के तिम्रो संगठित मण्डलीले मेरो सभालाई प्रायोजन गर्छ त, धेरै समय भएको छैन, म विश्वास गर्छु लुक पत्रिकामा त्यसमा एउटा लेख थियो र लेखकले त्यहाँ भनेको थियो पेन्टिकोस्टल मानिसहरूको विषयमा भनेका थिए, उनले भनेका थिए पेन्टिकोस्टल मण्डली चाहिँ आजको संसारमा छिटो बढ़िरहेको मण्डली हो, किन किनभने पुरुष र स्त्रीहरूले आफ्नो आँखा माथि उठाएका छन् र धेरै परसम्म हेरेका छन्। र लेखकले पेन्टिकोस्टल मानिसहरूलाई बधाई पनि दिए, ओ निश्चय नै, उनले भने त्यहाँ कतिपय थिए जो कट्टरपन्थी भएर गए र त्यस्तै भए, तर मेथोडिस्टले धार्मिक सिद्धान्तलाई पूजा गरे, तिनीहरूले परमेश्वरलाई सिद्धान्तद्वारा आराधना गरे, र ब्याप्टिस्ट र प्रेस्बिटेरियनले पनि त्यही नै गरे, तर पेन्टिकोस्टलले उहाँको बाइबलद्वारा आराधना गरे। विश्वासद्वारा हामीले प्रतिज्ञालाई देख्दछौ, मेरो पक्ष म तिनीहरूसँग लिनेछु, चाहे तिनीहरू जतिसुकै अपहेलित किन नहोस्, म अझै पनि तिनीहरू मध्येकै एक हुँ, चाहे तिनीहरूको हँसी उडाए तापनि र तिनीहरूको उतार चढावहरू भए तापनि, जसरी इजरायलले गरेको थियो, म कहिल्यै त्यो पर्वतको झुटा अगमबक्तासँग खडा हुन चाहदिन, बालम जस्तै, र जे परमेश्वरले आशिषित गराउनु भएको छ त्यसलाई श्राप दिने प्रयास गर्दिन, किनभने त्यो पालमा तोडिएको चट्टान छ, रगताम्य बलिदान छ र एउटा आगोको खामो छ, तिनीहरू कहाँ छन् त्यसको वास्ता भएन, तर यसले तिनीहरूलाई विजयतर्फ डोर्याउँदैछ र तिनीहरू त्यसमा आउनु पर्दछ, किनभने तिनीहरू प्रतिज्ञा गरिएका मानिसहरू हुन् जो विश्वासद्वारा हिँडिरहेका छन्। तिनीहरू संगठित संस्था नभए तापनि तिनीहरू फिरन्तीहरू थिए र त्यसरी नै परमेश्वरका मानिसहरू पनि छन्, तर म तिनीहरूसँग आफ्नो मार्ग लिन चाहन्छु, तिनीहरूको दर्जामा सामिल हुन चाहन्छु, तिनीहरूको संगठित संस्थामा त होइन, तर परमेश्वरको अनन्त आत्माको लेखहरूको वरपरको तिनीहरूको संगतिमा जुन विश्वासद्वारा पवित्र आत्माको बप्तिस्मा मैले प्राप्त गरेको छु, परमेश्वर मलाई यही मनोवृत्ति सधैँ राख्न मद्दत गर्नुहोस्। ध्यान दिनुहोस्, जसै तिनीहरू अघि बढ्दै गए, लोतले आफ्नो गाईबस्तुलाई राम्ररी हुर्काउने अवसर देखेका हामीले पाउँछौ। धेरैले मोटो खल्ती बनाउने अवसरहरू देख्छन्, धेरैजनाले अझै राम्रो सामाजिक पकड बनाउन सक्ने अवसरहरू देख्छन्, उनले अझै केही बढी डलर कमाउने सम्भावना देखे, उनले सहरको नगर प्रमुख बन्ने सम्भावना देखे, उनी एक अन्जान व्यक्ति भएकोले र केही होसियार व्यक्ति भएकोले जस्तो उनी थिए, उनले सोचे हुन सक्छ म सहरको प्रमुख व्यक्ति पनि बन्न सक्छु। उनले ती सम्भावनाहरू देखे किनभने ती कुरा उनको अगाडि देखा परिरहेको थियो, तर उनले त्यो आगो देखेनन् जुन त्यो भूमिलाई नष्ट पार्नेवाला थियो। त्यो भूमि पूर्ण रूपले पापमा थियो र परमेश्वरले त्यसलाई नाश गर्नु पर्दथ्यो भने उनी आफैले आफैलाई बुझाउन सकेनन्। र आजको दिनमा मानिसहरूले आफूले आफैलाई यो भनेर मिलाउन खोज्छ, के तपाई, मैले भन्छु के तपाई इसाई हो, तिनीहरूले भन्छन् म एक अमेरिकी हुँ, त्योसँग यसको केही सम्बन्ध छैन, यो त कागलाई त एउटा भ्यागुता थिस भन्नु जस्तै नै हो, यसको त्योसँग केही सरकार छैन, त्यो नाश गरिनेवाला छ, किनभने परमेश्वर न्यायसंगत हुनुहुन्छ र यदि अमेरिका आफ्नो पापहरूबाट उम्क्यो भने न्यायी र स्वाभिमान पवित्र परमेश्वरले सोदम र गमोरालाई फेरि बौरी उठाएर तिनीहरूले पाप गरेको हुनाले तिनीहरूलाई आगोले जलाएको कारणले तिनीहरूसँग माफी माग्नु पर्दछ यदि उहाँले हामीलाई त्यसबाट छोडिदिनु भयो भने। यदि उहाँले तपाईँलाई तपाईँले अन्यायका कामहरू गर्दा गर्दै पनि स्वर्ग जान दिनुहुन्छ भने उहाँले हननिया र सफिरालाई फेरि जीवित उठाई तिनीहरूलाई अर्को अवसर दिनुपर्दछ। उहाँले निश्चय नै यो गर्नुपर्दछ, तर उहाँ न्यायसंगत हुनुहुन्छ। हननियाले उनको पैसा देखे, पत्रुसले ख्रिसलाई देखे, ओ लोतले त्यो ठाउँमा उनका छोराछोरीको विनाश देखेनन्। आज तपाईँहरू धेरैजना ती पुराना औपचारिक मानव निर्मित सिद्धान्त र त्यस्तै कुराहरूलाई पक्री राखेकोले तपाईँले त्यो किशोर अवस्थावाला अपराध र तपाईँका छोराछोरीहरूको नाश देख्नुहुन्न। तपाईँले आफ्नो छोरीलाई वेश्यालयमा देख्नुहुन्न, तपाईँले आफ्नो छोरालाई जडिया या ठेलगाडामा देख्नुहुन्न, किनकि त्यो जमिन राम्रो पानीले भिजेको र मलिलो जमिन थियो र पापलाई छोइएको छैन। जब उनले हेरे तब उनले आफ्नो श्रीमती जो सबै समाजहरूको टाउकी थिए उनलाई नुनको ढिक्काको खम्बामा परिणत भएको देखेनन्। उनले आफूलाई केवल उनको दाँतको किनारमा भएर त्यो एउटा सानो सहरबाट आफ्नो जीवन बचाउन भागेको देखेनन्। उनले ती कुराहरू देखेनन् किनभने उनले त्यो मात्र हेरे जुन उनको अगाडि देखा परेका थिए। तर अब्राहमले त्यो राम्रो पानीले भिजेको जमिनलाई ध्यान दिएनन्, किनकि उनले आफ्नो आँखा माथितिर उठाए र भोलिको दिनहरूलाई देखे, किनकि उनी सबै कुराका हकदार हुनेवाला थिए। आजका सच्चा इसाईहरूले आफ्नो आँखा माथि उठाउँछन् र ख्रिस्टको प्रतिज्ञालाई देख्छन्, धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। सच्चा इसाईले विश्वासद्वारा माथि हेर्दछ र त्यसलाई देख्दछ। उनलाई तपाईँले चाहेको जेसुकै बोलाउनुहोस्। उनले आफ्नो आँखा माथि उठाए र जब उनले त्यसो गरे परमेश्वरले भन्नुभयो, अब्राहम त्यो भूमिमा भएर जा र त्यो सबै तेरो हो। विश्वासद्वारा अब्राहमले त्यसो गरे, त्यही विश्वास जुन मूसासँग थियो। यो एउटा टिप्पणीकारले लेखेका थिए जसले भनेका थिए, मलाई लाग्छ त्यो एउटा सबैभन्दा सुन्दर शब्द थियो कि अब्राहम मूसाले संसारको सर्वश्रेष्ठलाई लिए र एउटा स्तरमा राखे र धर्मको सबैभन्दा खराबलाई लिए र अर्को स्तरमा राखे र सबैभन्दा खराब धर्मले संसारको सबैभन्दा राम्रो वजन लियो। त्यस्तै नै आज पनि छ कि यदि हामीलाई कुनै पनि कुरा भनी बोलाइन्छ जुन बोलाएको हामी चाहन्छौ, कट्टरपन्थी या दिव्य चिकित्सक या पवित्र बनाउँदाहरू या जे केही तिनीहरू भन्न चाहन्छन्, सबैभन्दा खराब त यो छ कि हामी दुनियाँले दिन सक्ने सबैभन्दा राम्रोबाट बाहिर भारी हुन सक्दछौ। तिनीहरू पुरानो शैली, पुरानो धुमिल, कट्टरपन्थी बोलाएको चाहन्छन्। यसले शैतानले तपाईँलाई दिन सक्ने सबैभन्दा राम्रो कुरासँग अधिक वजन बनाउँदछ। यो सब निश्चित रूपले हुनेछ। मोसाले ख्रिसको निन्दालाई सम्मान गरे। उनले ख्रिसलाई पूर्व दृष्टिले देखेका थिए। पछि उनले उहाँको बारेमा केही शक्तिशाली प्रेरणादायी कुरा भने। बुझ्नुभयो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू मध्येबाट म जस्तै एकजना अगमवक्ता तिमीहरूका निम्ति खडा गर्नुहुनेछ। उनले थाहा पाएका थिए, उनले पूर्व दृष्टिले उहाँलाई देखेका थिए र उनले संसारका सबै आकर्षणहरूभन्दा उहाँको निन्दा नै मूल्यवान सम्पत्ति ठाने। इसाई मित्रहरू, आज के तपाईँले त्यस्तो गर्न सक्नुहुन्न र संसारको सबै आकर्षण र प्रसिद्धपन विश्वासद्वारा हामीले उहाँलाई देख्छौं जसले प्रतिज्ञा गर्नुभयो र आजको मण्डलीको सबैभन्दा खराबी आफ्नो सबै अवस्थाहरूमा यो छ कि यसले शैतानले दिने हरेक कुरामा भारी भई बसिदिन्छ। यदि हामी नामधारी संगठित संस्थामा र कट्टरपन्थीमा च्यातिएका छौ भने, यदि हामी टुक्रा टुक्रामा भाँचिएका छौ भने, यदि हामी अल्मलिएका र टुक्रिएका छौ भने, यसले शैतानले तपाईँलाई दिने कुनै पनि कुराले भारी बनाइदिन्छ, निश्चय नै हो। उनले ख्रिस्टको निन्दा नै मिश्रका खजानाहरूभन्दा ठूलो सम्पत्ति ठाने। तब उनले केही गर्नु पर्दथ्यो। उनले मिश्रलाई त्यागे। ओ, मैले त्यो शब्दलाई प्रेम गर्छु। उनले मिश्रलाई त्यागे। बुझ्नुभयो, उनले उही झ्यालबाट हेरेका थिए तर उनले फारूको भन्दा भिन्न कुरा देखे। के हुन्थ्यो यदि फारूले आफ्नो अन्त्य देखेका भए? के हुन्थ्यो यदि फारूले आफ्नो देश डुबिरहेको देखेको भए? मूसाले त्यो देख्यो। कसरी? विज्ञानद्वारा हो, विश्वासद्वारा मूसाले त्यो देख्यो। सबै कुरा जुन गरे त्यो विश्वासद्वारा थियो, किनभने परमेश्वरले अब्राहम उनका पुर्खालाई प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले त्यस जातिलाई 400 वर्षपछि भेट्न जानुहुनेछ र तिनीहरूलाई निकालेर ल्याउनुहुनेछ। र विश्वासद्वारा मूसाले परमेश्वरले भन्नुभएको वचन विश्वास गरे र जसरी विश्वासद्वारा उनले तिनीहरूलाई त्यहाँबाट निकालेर ल्याउनलाई चुनिएको अगुवा भने आफैलाई चिने। उनले जानेका थिए उनी कहाँ थिए भने। उनले आफ्नो स्थान त्यो विनाशको खाडलमा लिए। एउटा माटो खन्ने व्यक्ति भई र मिश्रको सिंहासनमा बस्नुभन्दा ख्रिस्टको निन्दालाई ठूलो सम्पत्ति भनी गन्ती गरे। उनले लिए। उनले कहिल्यै पनि भनेनन् मैले त्यससँग सहानुभूतिमा बसे। उनले तिनीहरूको ठाउँ लिए र तिनीहरूसँग गए। महिमा होस्। उनले तिनीहरूको ठाउँ लिए, हामी तिनीहरूसँग गयौं। केही आश्चर्य छैन कि प्रेरित भएका लेखकले यो भने, म प्रभुको ती थोरै अपहेलीसँग बाटो लिँदछु। मैले यसुभित्र सुरुवात गरे, अब म त्यसैमा भएर जाँदैछु। म कनानको भूमिमा जानलाई बाटो हिँडिरहेको छु, निश्चय नै। मोसा, यो एकजनाले भनेका थिए कि जब उनी फारूको छोरा भएर र संसारको आकर्षण आफूसँग पाउन सक्दथ्यो, तर उनी फारूको छोरा हुनुभन्दा त अब्राहमको छोरा बन्नु नै असल हुन्थ्यो। फारूको छोरा राजा हुनुभन्दा अपहेलित अब्राहमको छोरा हुनु नै असल हुँदछ। संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्नुभन्दा वा एल्भिस प्रेसले या प्याट बुन वा तपाईँ जेसुकै बनाउन चाहनुहुन्छ त्यो बन्नुभन्दा त बरु म प्रभु येशूको पुत्र बन्न चाहन्छु र उहाँको सङ्गी दास बन्न चाहन्छु र मेरो ठाउँ यस संसारबाट तिरस्कृत गरिएको मानिसहरूसँग बनाउन चाहन्छु। म मेरो बाटो लिनेछु। जवान युवतीहरू, तिनीहरूको ठाउँ लिनुहोस्, ना कि एउटा मेरी पिकवोट वा केही रजतपटको महान तारा बन्नुभन्दा वा केही आकर्षित स्त्री भन्दा ती केही अपहेलित प्रभुको मानिसहरूसँग आफ्नो बाटो लिनुहोस्। म बरु पुलपिटमा एउटा प्रचारक बन्छु, फ्रिस्को खोज्न नसकिने सम्पत्तिहरूको प्रचार गर्न चाहन्छु, ना कि कुनै हलिउडको तारा बन्न वा पृथ्वीको महान व्यक्ति बन्न। यदि मैले थोरै खान माग्न वा मैले जे गर्न परे तापनि म मेरो बाटो परमेश्वरका मानिसहरूसँग लिनेछु। विश्वासद्वारा म त्यो गर्नेछु। मलाई अवसरहरू प्रदान गरिएको थियो तर परमेश्वरको अनुग्रहद्वारा म अझै पनि विश्वासद्वारा हेर्दछु। विश्वासद्वारा म टाढासम्म हेर्न सक्छु र हाम्रा पिताले बाटोमा प्रतीक्षा गर्नुहुन्छ हामीलाई त्यहाँ एउटा निवास तयार गर्नको लागि। कुनै दिन कर उठाउने व्यक्तिले यसो भनेका थिए, किन तिमीले आफ्नो घरलाई त्यो गिर्जाघरमा परिणत गरेको? के कुराले तिमीलाई $25,000 घर त्यो पुरानो बकवास देखिने मण्डलीलाई दिने मन गरायो? मैले भने, मैले मण्डलीलाई गरेको होइन, त्यो त मानिसहरू हुन् जो त्यहाँ छन्। मसँग यो संसारका सामानहरू मध्ये केही छैन। प्रत्येक पैसा मैले लिएको छु त्यो यो मण्डलीमा परिणत भएको छ। किन? मेरो विश्वास परमेश्वरमा छ, संसारका थोकहरूमा होइन। मेरो स्नेह माथितिर छ र म विश्वास गर्छु कि तपाईँहरू सबैको पनि उही हो। यदि तपाईँ ठिक परमेश्वरसँग हुनुहुन्छ भने त्यो सत्य हो कि तपाईँ त्यही हुनुहुन्छ। हामी विश्वासद्वारा प्राप्त गर्दछौँ, हामी विश्वासद्वारा परमेश्वरमा विश्वास गर्छौँ। मूसा उनले आफ्नो छनौट गर्नु पर्थ्यो र त्यसपछि आफ्नो छनौट गरेपछि उनले विश्वासको लडाई गर्नु पर्थ्यो। त्यसपछि उनले राजाको क्रोधको भय मानेनन्। अब मानव भएको नाताले उनीसँग क्रोधको भय मान्ने अधिकार थियो, उनीसँग राजाको क्रोधको भय मान्ने अधिकार थियो, तर उनले त्यसो गरेनन्। उनले त्यसो गरेनन् किनभने गर्नको निम्ति कार्य थियो र उनी कर्तव्यको पंक्तिमा थिए र उनले वास्ता गरेनन् कि राजाले त्यस विषयमा के भने। उनले आफ्नो बाटो केवल उही तरिकामा लिए। अब फारो पक्कै पनि जब उनले आफू पराजित भएको देखे उनले मूसा र छोराछोरीलाई दिन चाहे। उनले भने सब ठिक छ, म तलाई भन्नेछु म के गर्नेछु भने। तिमीहरू सबै केवल यही भूमिमा बस्नेछौ र बाहिर जाऊ र आफ्नो परमेश्वरलाई बलिदान चढाऊ। त्यही नै तरिकामा शैतानले काम गर्छ। ओ, तिमी धार्मिक हुन सक्छौ किन तिमी गएर कुनै एउटा मण्डलीमा सामेल हुँदैनौ। तिमीलाई यो सबै गरिराख्नु नै पर्दैन नि। एउटा मानिसले आफ्नो श्रीमतीलाई भन्छ, श्रीमतीले भन्छन्, श्रीमान मेरो उद्धार गरिएको छ, कुनै अरू नङपालिस वा लिपस्टिक र ती कुराहरू अब पर्दैन, कुनै यो भन्दा ज्यादा परेन, कुनै मोज मस्तीको बोझहरू परेन, कुनै अझै यी समाजका थोकहरू चाहिएन। म यस कुराबाट बाहिर आइसकेको छु। म मेरो समय वचन पढ्नमा राख्नेछु, घरलाई समय दिई घरको हेरचाहमा राख्नेछु। अब हेर प्रिय, तिमी धार्मिक हुन सक्छौ, त्यो सबै ठिक छ। अब हेर, तिमी यहाँनिर जाऊ। तिमीले गलत मण्डली पायो, होइन, तपाईँले गलत पाएको होइन, तपाईँ सहीमा नै हुनुहुन्छ। यदि तपाईँको प्रचार त्यो छ जसले त्यो प्रचार गर्नेछ भने तपाईँ त्यसैमा बस्नुपर्छ। रहेर वचनमा खोज्नुहोस् र तपाईँले त्यो सही भेटाउनुहुन्छ। ओ भन्यो, यहाँनिर जाऊ। तिनीहरूले त्यो सबै यहाँनिर गर्न पर्दैन, बुझ्नुभयो? तिनीहरूले यहाँनिर त्यस्तो कुराहरू गर्दैनन्। त्यही नै तरिका हो, मात्र त्यो पर जाऊ। तर त्यसले तपाईँलाई त्यो भूमिबाट निस्केर गएको चाहदैन। त्यही नै तरिकामा शैतानले गर्छ। त्यसले तपाईँलाई संसारका थोकहरूबाट बाहिर निस्केर गएको चाहदैन, मात्र संसारलाई मण्डलीसँग ल्याउँछ। केही दिन पहिले तल सडकमा आउँदै गर्दा मैले मेरो रेडियो बाले र त्यहाँ एउटा गीत थियो र मैले त्यो सुनिरहे। मैले त्यो ठिक धार्मिक गीत हो या शैतानले परमेश्वरका चीजहरूलाई संसारका कुराहरूको स्तरमा ल्याउन कोसिस गरिरहेको छ भनी थाहा पाउनलाई पुरै गीतबाट भएर जानु पर्यो। तपाईँले त्यो गर्न सक्नुहुन्न, परमेश्वर दया गर्नुहोस्। मलाई वास्ता छैन सबै गीतहरू मध्ये जतिसुकै धार्मिक गीतका एल्बमहरू एल्भिस प्रेस्लेले लेखे तापनि उनी अझै पनि शैतानको कब्जामा छ। उनले अझै धेरै छोराछोरीहरूलाई नरकमा पठाएको छ र मैले जानेसम्म संसारका सबै चालले यस दिनमा त्यसो गरेको छ। प्याट बुन र अरू बाँकी तिनीहरू उनी चर्च अफ क्राइस्टका थिए र एल्भिस प्रेस्ले एउटा पेन्टिकोस्टल थिए। तिनीहरू त्यस्ता मानिसका रूपमा योदा इस्करियोत हुन्। शैतानले परमेश्वरका उच्च कुराहरूलाई ल्याउने प्रयास गरिरहेको छ ताकि तिनीहरूले ती कुराहरू यहाँ मिश्रित गर्न सक्नको लागि। मानिसहरूले यो भन्दा माथि हेर्दैनन्। तिनीहरूले मात्र यहाँ हेर्छन्, भन्छन्, अँ यो सबै उस्तै नै हो, त्यो उस्तै होइन, त्यो भूमिबाट निस्केर आऊ भने तिमी मात्र केही दिन जान सक्छौ र तिमी जाऊ त्यही भूमिमा बस। पक्कै पनि उनले जानेका थिए कि तिनीहरू फर्कनेछन् भने। तब उनले पत्तो पाए कि त्यसले काम गर्नेवाला छैन, त्यसैले उनले कुनै फरक कुरा सोचे। उनले भने, म तिमीलाई भन्नेछु तिमीले के गर्ने भनेर। तिमी बाहिर जहाँकै जानु मन छ जाऊ, तर तिमीले आफ्ना सबै पत्नीहरूलाई यही छोड, तिम्रा सबै छोराछोरीहरूलाई र तिम्रा सबै गाईबस्तुहरूलाई यही छोड, तिमीले तिनीहरूलाई यही छोड र तिमी चाहिँ बाहिर जाऊ। किनकि उनी जान्दथे कि तिनीहरूका त्यहाँ सम्पत्ति थिए र त्यसले तिनीहरूलाई फेरि आकर्षित गर्नेछ। र त्यही नै जुन तपाईँलाई शैतानले भन्छ, जबसम्म तपाईँ संसारका कुराहरू तपाईँमा झुन्डिन दिनुहुन्छ, तपाईँलाई अझै पनि धुम्रपान गर्न मन लाग्छ, तपाईँलाई अझै पनि पिउन मन लाग्छ, तपाईँलाई संसारको तरिकामा कपडा लगाउन मन लाग्छ, त्यो उति नै राम्रो हो जति शैतानले चाहन्छ। मैले विश्वासमा पछि हटेको बारेमा धेरै सुनिरहेको हुन्छु। म विश्वास गर्दिन कि मानिसले जति भएको सोचेका हुन्छन् त्यतिसम्म विश्वासमा पछि भएको। मात्र तिनीहरूले मिश्र यति धेरै सम्पत्ति छोड्छन् कि त्यसले तिनीहरूलाई फेरि आकर्षित गराउँछ। त्यही नै हो विश्वासमा पछि हटेको। जुन तिनीहरूले जे भन्छन् त्यो होइन। तपाईँले दुनियाँमा अति धेरै कुरा छोड्नुभयो जसले तपाईँलाई लोभ्याउँछ। दाजुभाइ, म तपाईँलाई भन्छु, जब इजरायल मध्यरातमा तयार भए तिनीहरूसँग यस दुनियाँमा तिनीहरूको हुन सक्ने सबै थियो। पोको पारेका थिए र जानलाई तयार थिए। परमेश्वरले हामीलाई त्यस्तै जागृति पठाइदिनुभयो। हामीले सबै कुरा पोको पार्यौं र जानलाई तयार भयौं। मध्यरातको चिच्याहट आइरहेको छ, उहाँलाई भेट्न बाहिर जाऊ। तपाईँलाई राम्रो यो हुन्छ कि सबै कुरा पोको पारेर तयार हुनुहोस्। तपाईँसँग ती केही नभएको राम्रो। यो संसारका कुराहरू जसले लोभ्याउँछ, कुनै पनि तार जसले तपाईँलाई तल अड्काएर राख्छ, पोको पार्नुहोस्। हामी तयार हौ, हामी जाँदैछौ। र तपाईँलाई थाहा छ कि म तपाईँलाई भन्छु, तिनीहरू परमेश्वरमा यति साँचो थिए कि फारो मध्यरातमा यति उत्तेजित भए, उनले भने बाहिर जा, बाहिर जा र गइराख, तसँग भएको सबै लिएर जा। म हर्षित छु कि एउटा मानिस परमेश्वरको यतिसम्म नजिक जिउन सक्छ कि शैतानले त्यस व्यक्तिलाई केसम्म गर्ने भनी जान्दैन। त्यो सही हो, त्यसबाट बाहिर आऊ, गइराख, परमेश्वरको आज्ञा मान। विश्वासद्वारा उनले प्रतिज्ञालाई देखे। माटो खन्नेवाला वा माटो नखन्ने होस्, उनले आफ्नो बाटो प्रभुका ती केही अपहेलितहरूसँग लिए। फारोले भने, तसँग भएका ती सबै कुरा लिएर यहाँबाट निस्के, मलाई थाहा छैन तलाई के गर्ने भनेर। विश्वासद्वारा उनी परमेश्वरप्रति यति सच्चा रहे। यदि तपाईँ परमेश्वरप्रति साँचो रहनुभयो भने विश्वासले आश्चर्यको कामहरू गर्नेछ। हाम्रो समय सिद्धिएको छ, भूतकाल भएको छ, तर विश्वासद्वारा यस बिहानीमा तपाईँको आँखा माथि उठाउनुहोस्। तपाईँको चारैतिर के छ त्यो नहेर्नुहोस् यो आधुनिक संसारलाई, तर उहाँलाई हेर्नुहोस् र दृष्टि लगाउनुहोस् जसले प्रतिज्ञा दिनुहुन्छ। बाइबलले भन्छ, हामीले सबै कुरा सिद्ध रूपमा देख्न सक्दैनौ अहिले, तर हामीले यसुलाई देख्छौ। तपाईँ उहाँलाई हेर्नुहोस् यस बिहानीमा र तपाईँको मार्गहरू बदलिनेछ। हामीले आफ्नो शिर झुकाउँदै गर्दा मात्र केही क्षणको लागि वचनको प्रार्थनाको लागि प्रभुले उहाँको सुसन्देशमा उहाँको आशिष थपिदिनु भएको होस्। तपाईँको हृदयमा विचार गर्नुहोस् अब, के तपाईँले संसारका कुराहरूलाई हेरिरहनु भएको थियो? विश्वासद्वारा के तपाईँ यसुलाई देख्नुहुन्छ? के तपाईँ आफ्नो प्रसिद्धतालाई र तपाईँको मण्डलीलाई हेरिरहनु भएको छ? तपाईँको सामाजिक उभ्याइ संसारसँग के छ? या के तपाईँ यसुलाई त्यो दयामा देख्नुहुन्छ जो सर्वोच्चको दाहिने बाहुलीमा आफैलाई स्थापित गर्नुभएको छ, जो एउटा शहीदको रूपमा दुःख भोग्नुभयो, त्यो धर्मी अधर्मीको निम्ति दोषी हुनुभयो? के तपाईँ आफ्नो आँखा उठाएर त्यस जीवनको रूखलाई त्यहाँ पर देख्न सक्नुहुन्न? त्यो हो भने यो विज्ञान र ज्ञानको रूखलाई छोडेर उहाँलाई सेवा गर्नुहोस्। के तपाईँ प्रार्थनामा सम्झिएको चाहनुहुन्छ? मैले प्रार्थना गर्नुभन्दा अघि तपाईँको हात उठाउनुहोस् कुनै पनि अनुरोधको लागि जुन तपाईँको आवश्यकता हुन सक्छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। उहाँले तपाईँ सबैजनाको हातहरू देख्नुहुन्छ। यदि तपाईँ पापी हुनुहुन्छ भने तपाईँको आँखा माथि उठाउनुहोस् र अहिले हेर्नुहोस्। यदि तपाईँ असावधान हुनुभएको थियो, यदि तपाईँ थोरै झगडामा हुनुहुन्थ्यो र त्यस्तै साना कुराहरू थियो भने त्यसले के भिन्नता पार्छ? तपाईँ यी दिनहरू मध्ये कुनै एक दिन मर्नुहुनेछ। कुन दिन हुन सक्छ? आज तपाईँलाई थाहा छैन। अहिलेको केही घण्टामा तपाईँ नरकमा हुन सक्छ या तपाईँ स्वर्गमा हुन सक्नुहुनेछ, तर तपाईँले अहिले छनौट गर्नुपर्नेछ। यदि तपाईँको जीवनमा त्यहाँ त्यस्तो कुरा छ जुन सही छैन, तपाईँले विश्वासद्वारा अहिले छनौट गर्नुहोस्। तपाईँ भन्नुहुन्छ, ठिक छ, यदि मैले मात्र उनीसँग निप्ट्याउन पाए, यदि मैले मात्र उसँग काम निप्ट्याउन पाए हुन्थ्यो, तिनीहरूले के गरे त्यसले फरक पार्दैन। जीवनलाई चुन्नुहोस्, जीवन चुन्नुहोस्, किनकि यसुले भन्नुभएको छ, यदि तिमीहरूले आफ्नो हृदयबाट प्रत्येक व्यक्तिको अपराध क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुने छैन। त्यसैले केवल त्यति नजिक जानुहोस्। यदि कुनै व्यक्ति चाहे पापी होस् या सन्त होस्, उनको विरुद्धमा तपाईँको हृदयमा एउटै मात्र कुरा छ भने पनि तपाईँ नरकको आगोको खतरामा हुनुहुन्छ। अब तपाईँको आँखा माथि उठाउनुहोस्। तपाईँले के देख्नुहुन्छ? तपाईँको शत्रु या तपाईँको मुक्तिदाता देख्नुहुन्छ? यस बिहानीमा तपाईँले के हेर्दै हुनुहुन्छ? यदि तपाईँ बिरामी हुनुहुन्छ र तपाईँको वैद्यले तपाईँ निको हुन सक्नुहुन्न भन्छ, तपाईँको आँखा माथि उठाउनुहोस् त्यो क्रुसमा जहाँ हाम्रो अपराधको निम्ति उहाँ छेडिनु भयो। उसको कोराको चोटले हामी निको भयौं। वैद्यले के भन्यो त्यसमा नहेर्नुहोस्। ऊ विज्ञानमा काम गरिरहेको छ। विश्वासले आत्मा र परमेश्वरको दायरामा काम गर्छ। आउनुहोस्, तपाईँहरूले हातहरू उठाइराख्नुहुँदा हामी अहिले यी कुराहरूमा विचार गरौं। परमेश्वरले तिनीहरूलाई देख्नुभएको छ। आउनुहोस्, हामी प्रार्थना गरौं।
After the message has gone forth, do not let those
O अनन्त परमेश्वर, अहिलेको यो आराधनाको मौनतामा सुसन्देश गइसकेपछि प्रभु तपाईँको वचनको बिउहरू त्यो ढुङ्गे जमिनमा खस्न नदिनुहोस्। प्रभु त्यो सुसन्देश काडाहरूको बीचमा झर्न नदिनुहोस्, ताकि यो जीवनको अवस्था जस्तो धेरैको छ न निसासिएको होस् र अन्त्यमा फालिने मध्येको नहोस्। तर ओ आशिषित परमेश्वर, त्यसलाई असल मलिलो जमिनमा पश्चतापी हृदयहरूमा झर्न दिनुहोस् र प्रभु मेरोमा पनि ताकि हामी सबैले परमेश्वरको चस्माबाट भएर हेर्न सकौं र प्रभु येशूको इन्कार गरिएका मण्डलीलाई देख्न सकौं, ती तिरस्कृत मानिसहरूलाई, त्यो इन्कार गरिएको बाटोलाई, र हुन सकोस् कि हामी त्यो महिमित बाटोमा भएर हिँड्न सकौं। जस्तो मूसा थिए, उनलाई थाहा थिएन उनी कहाँ जाँदै थिए भने, मानिसहरूले जानेका थिएनन् तिनीहरू कहाँ जाँदै थिए भने, तिनीहरूलाई थाहा थिएन कुन बाटो जाने भनेर, तिनीहरूले मात्र सुरु गरे। र ओ परमप्रभु परमेश्वर, जसरी यो सुन्दर भजन बजाइँदैछ, हामी त्यो परको देशलाई विश्वासद्वारा देख्न सकेको होस्, अहिले नै हुन दिनुहोस् कि यहाँ भएका पुरुषहरू र स्त्रीहरूले संसारले के भन्नेछ वा कसरी तिनीहरू गइरहेका छन् भनी सोच्न छोडिदिएको होस्, मात्र तिनीहरू आफ्नो आत्मामा बढेर जान सकेको होस्। मूसाले त्यो उज्यालोलाई पछ्याए र त्यसले उनलाई प्रतिज्ञाको देशमा डोर्यायो। थाहा थिएन उनी कहाँ जाँदै थिए भने, तर उनी केवल त्यस उज्यालोमा भएर हिँडे त्यो देशमा, जुन दिन भन्दा पनि उत्तम थियो। प्रदान गर्नुहोस् प्रभु आज, ताकि यहाँ भएका धेरैजना वचनको उज्यालोमा र पवित्र आत्माको उपासनामा भएर हिँड्न सकेको होस्, र मण्डलीसँग मण्डली पहिलो जन्मेको नयाँ जन्मेका बालकहरू जसले ख्रीष्टलाई प्राप्त गरेका छन् र पवित्र आत्माले भरिपूर्ण भएका छन्, आत्माद्वारा डोर्याइएका छन्, हुन सकोस् कि यो संगतिमा हामी एकसाथ हिँड्न सकेका हौं। परमेश्वरको लेखहरूको चारैतिर भएर बप्तिस्मामा उहाँलाई सेवा गरी, उहाँको मृत्युमा, गाडिनुमा र पुनरुत्थानमा आज्ञाकारी भई, हुन सकोस् कि हामीले उहाँलाई उहाँको आज्ञामा सेवा गर्न सकौं। जबसम्म सर्वोच्चको शक्ति तिमीहरूमा आउनु हुँदैन, तिमीहरू यरुसलेममै बसिराख। बिरामीहरूको निम्ति प्रार्थना गर्दै हामीले उहाँलाई दिव्य चङ्गाईमा सेवा गर्न सकेका हौं। उहाँको रोटी भाँची हृदयमा एक भई परमेश्वरको वचनको वरपर संगति गरी उहाँलाई प्रभु भोजमा सेवा गर्न सकेका हौं। त्यो देश दृश्यमा देखा नपरेसम्म हामीले उहाँलाई उहाँको सबै दिव्य लेखहरूमा सेवा गर्न सकेका हौं। प्रदान गर्नुहोस् प्रभु, हाम्रो प्रार्थना सुन्नुहोस्, जसै सबै कुरा अब हामी तपाईँमा सुम्पदछौ प्रभु येशूको नाउँमा। अब हाम्रो शिर झुकाए शान्तसँग बिस्तारै हामी यो गीत गाउँ। अब यो आराधना हो, सुसन्देश समाप्त भएको छ, कोही पनि छोडेर नजानुहोला, केवल शान्त बसिदिनुहोला। आउनुहोस् आराधना गरौं। सुसन्देशले सुधार गर्दैछ। सोच्नुहोस् तपाईँले के गर्नुभयो, तपाईँले के चाहिँ गरेको भए हुने थियो, के कुराले तपाईँ आज जे हुनुहुन्छ सो बनायो, के कुराले आज तपाईँलाई दोषी ठहरायो, किनकि हिजोका दिनहरूमा तपाईँले केही गर्नुभएको थियो, त्यो भोलि के हुनेछ, आज नै ठिक बनाउनुहोस् र भोलि तपाईँ स्वतन्त्र हुनुहुनेछ। बुझ्नुभयो, तपाईँले एउटा छनौट गर्नु नै पर्छ, तपाईँले यो कसरी गर्न सक्नुहुनेछ। विश्वासद्वारा अब म सबै कुरा खुल्ला छोड्नेछु, अब म खुल्ला छोड्नेछु र एक दिन म त्यहाँनिर जानेछु। त्यो मिठासको मधुर मधुरमा हामी भेट्नेछौ, त्यो सुन्दर तटमा। अब केवल प्रभुलाई तपाईँको आत्माबाट आराधना गर्नुहोस्। त्यो मिठासको मधुर मधुरमा हामी त्यो अपहेलित मण्डलीमा भेट्नेछौ, जान कठिन छ तर हामी कुनै दिन भेट्नेछौ। माथिका हाम्रा उद्धार पितालाई हाम्रा प्रशंसाको भेटी अर्पण गर्छौं, उहाँको महिमित प्रेमको उपहारको लागि र उहाँको आशिषले हाम्रो दिन पवित्र राख्नुहुन्छ। विश्वासद्वारा परमेश्वरका केही अपहेलीसँग म चाहन्छु। त्यो मिठासको मिठासको मधुर मधुरमा हामी भेट्नेछौ, त्यो सुन्दर तटमा मधुर मधुरमा त्यो मिठासको मिठासको मधुर मधुरमा हामी भेट्नेछौ, त्यो सुन्दर तटमा त्यहाँ देश छ जहाँ केवल उहाँलाई आराधना गर्नुहोस्। यो आराधना हो। विश्वासद्वारा म देख्न सक्छु, विश्वासद्वारा म छनोट गर्छु। ओ पिता पर्खनुहुन्छ, म प्रभुको सन्तहरूलाई त्यहाँ देख्न सक्छु। भाइ जोर्ज, भाइ सेवर्ड, सबैलाई हामीलाई बस्ने ठाउँ त्यहाँ हो प्रभु। मिठास उनका पिता होवार्ड, एडवर्ड, सबै ती पुराना सन्त मित्रहरू जसले बाटो लिनुभयो त्यहाँ पर, धेरै समय अगाडि नै बाटो लिनुभयो त्यो मिठासको हो प्रभु। मधुर मधुरमा हामी भेट्नेछौ त्यो सुन्दर तटमा, हामी गाउनेछौ त्यो सुन्दर तटमा। ओ प्रभु, आशिषितहरूको सुमधुर गीतहरूमा परमेश्वरलाई महिमा होस्। त्यस उपरान्त शोकित हुने छैनौ, कुनै विलाप होइन, तर त्यो विश्रामपूर्ण स्थानको आशिषमा, त्यो मिठासको मधुर मधुरमा हामी भेट्नेछौ त्यो सुन्दर तटमा।